नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 1 गते मंगलबार, आषाढ शुक्ल दशमी, तदनुसार जुलाई 16 तारीक सन् 2024, नेपाल सम्वत 1144। हिजो 22 सदस्यीय मन्त्री परिषद गठन भएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्रमुख खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। प्रधानमन्त्री ओलीको चौथो कार्यकाल शुरू शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ ग्रहण गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। यससँगै उहाँको चौथो कार्यकाल आरम्भ भएको छ। उहाँले शपथ ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर कार्यभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेम प्रसाद आचार्यका अनुसार प्रधानमन्त्री ओलीले कार्यभार ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी दोस्रो रणनीति तथा कार्ययोजनाको निर्माण गर्ने कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ। मन्त्री परिषदमा योग्य र दक्षको खोजी उपशीर्षकमा गोर्खापत्र लेख्छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 पधारा 9 बमोजिम प्रधानमन्त्री ओलीको सिफारिशमा हिजै मन्त्री परिषद गठन गरी कार्य विभाजन गर्नुभएको छ। उहाँले एक उप प्रधानमन्त्री सहित कांग्रेसका 10, एक उप प्रधानमन्त्री सहित एमालेका 8, जनता समाजवादी पार्टीका 2 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका 1 जनालाई मन्त्री नियुक्त गर्नुभएको छ। साथै उप प्रधानमन्त्री र मन्त्रीहरूले पनि हिजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यसपटक राजनीतिक योगदान, दक्ष र अनुभवका आधारमा मन्त्री छनौट गर्नुभएको छ। कांग्रेस र एमालेका तर्फबाटै केही नयाँले अवसर पाउनु भएको छ भने लामो राजनीतिक इतिहास बोकेका राजनीतिज्ञ समेत प्रधानमन्त्रीको टीममा आउनु भएको छ। मन्त्री परिषदमा कांग्रेसका नेता प्रकाशमान सिंह उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्रीमा र एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल उप प्रधानमन्त्री एवं अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँहरूको राजनैतिक यात्रा झण्डै 5 दशकको छ। त्यसै गरी संचार तथा सूचना प्रविधिमा पृथ्वी सुब्बा गुरूङ, गृहमन्त्रीमा रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरद सिंह भण्डारी नियुक्त हुनुभएको छ। परराष्ट्र मन्त्रीमा डाक्टर आरजु राणा, खानेपानी मन्त्रीमा प्रदीप यादव, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रीमा बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी नियुक्त हुनुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नवल किशोर शाह सुडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री बहादुर शाही ठकुरी नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री त्रय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो। त्यसै गरी प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल तथा राजनैतिक दलका नेता, विशिष्ट सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनैतिक नियोगका प्रमुख, सामाजिक क्षेत्रका विशिष्ट व्यक्ति, खेलाड़ी र कलाकार उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री ओलीको चौथो कार्यकाल शुरू। गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै गरी गोर्खापत्रले नै अग्र पृष्ठमा व्यवस्थित शहरी विकास प्राथमिकता उपशीर्षकमा समाचार छापेको छ। नवनियुक्त उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले व्यवस्थित शहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। सिंहदरबार स्थित शहरी विकास मन्त्रालयमा पदबहालेपछि संचारकर्मीसँग उहाँले नवगठित सरकारले आम नागरिकको चाहना अनुरूप मुलुकमा राजनैतिक स्थिरता र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। यसै गरी अर्थतन्त्र सहज हुँदै जान्छ अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजनैतिक अस्थिरताका कारण लामो समयदेखि समस्यामा रहेको अर्थतन्त्र अब सहज हुँदै जाने बताउनु भएको छ। नयाँ सोच र शैली साथ काम गर्न निर्देशन अर्को उपशीर्षक छ गोर्खापत्रकै अग्र पृष्ठमा। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ सोच शैली र उत्साहका साथ काम गर्न मन्त्रालय सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा हिजो पदभार ग्रहणपछि मन्त्री गुरूङले मुलुकको शासन व्यवस्थामा परिवर्तन आए पनि काम गर्ने शैली र तौर तरिकामा परिवर्तन हुन नसकेकाले परम्परागत ढर्राले काम गरेर मुलुकको समृद्धि र परिवर्तन सम्भव नरहेको स्पष्ट पार्नुभएको हो। नयाँ सोच र शैली साथ काम गर्न निर्देशन गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। कान्तिपुरले नयाँ सरकार नजर अर्थ र गृहमन्त्रीमाथि शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। अर्थमन्त्रीका अप्ठ्यारा उपशीर्षकमा कान्तिपुर लेख्छ विदेशी मुद्रा संचिति शोधनान्तर लगायत केही सूचक बलिया रहे पनि राजस्व संकलन पूँजीगत खर्च विदेशी अनुदानको अवस्था नाजुक रहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले पाँचौं पटक अर्थतन्त्रको बागडोर सम्हाल्नु भएको छ। नीतिगत भ्रष्टाचार वित्तीय कुशासन राजस्व चुहावट ढिला सुस्ती मौलाई रहेको बेला राजस्व संकलन र पूँजीगत खर्चमा वृद्धि तथा चालू खर्च नियन्त्रण गरी अर्थतन्त्र लयमा ल्याउनु पर्ने चुनौती वहाँमा रहेको छ। उद्योग निर्माण र व्यापार क्षेत्रको वृद्धि दर ऋणात्मक छ। ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह बढ़ेको बढ़ी छ भने बैंकमा ऋण दिन मिल्ने पैसा थुप्रिएको छ। लगानी विस्तारका लागि अनुकूल वातावरण नबनाएको भन्दै सरकारप्रति निजी क्षेत्रको मनोबल घटेको छ। यस्तो बेला वित्तीय अनुशासन कायम गर्दै सरकारी खर्च बढ़ाएर निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने जिम्मेवारी अर्थ मन्त्रालयको रहेको छ। अर्थमन्त्रीका अप्ठ्यारा उपशीर्षकमा कान्तिपुरले खबर प्रकाशित गरेको छ। यसै गरी कान्तिपुरले नै गृहमन्त्रीका गृह कार्य उपशीर्षकमा समाचार छापेको छ। सहकारी ठगी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेसले नाराबाजी सहित संसद नै अवरोध गरेको थियो। प्रमुख सचेतकको हैसियतमा त्यसको नेतृत्व रमेश लेखकले नै गर्नुभएको हो। 2080 फागुन 23 लामिछाने गृहमन्त्री बन्नु भए लगत्तै अनुसन्धानको माग गर्दै कांग्रेसले विरोध गर्दा माओवादी एमाले र रासोपा बचाउमा उत्रिएका थिए। तीनै वहानै लेखक हिजो गृहमन्त्री हुनुभएको छ। उक्त अनुसन्धान गृहमन्त्री लेखकले अघि बढ़ाउनुहोला वा कुनै राजनैतिक दाउपेचमा सौदाबाजी गर्नुहोला भन्ने अहम प्रश्न बनेको छ। सहकारी सहित विगतमा शुरू महत्वपूर्ण अनुसन्धान अघि बढ़ाउन लेखकलाई दबाव बढ़नेछ। कानून कार्यान्वयनको जिम्मा पाएको नेपाल प्रहरी सशस्त्र प्रहरी शान्ति सुरक्षा र सुशासनका लागि नेतृत्वदायी संयन्त्र जिल्ला प्रशासन कार्यालय जस्ता निकाय गृह मार्फत नै पर्छन्। गृहमन्त्रीका गृह कार्य कान्तिपुरको अग्र पृष्ठको समाचारको उपशीर्षक हो। नयाँ सरकार नजर अर्थ र गृहमन्त्रीमाथि मुख्य शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। समस्याको चाङमा पौडेलको परीक्षा कारोबारले मुख्य समाचार बनाएको छ। विष्णु पौडेल पटक पटक अर्थमन्त्री बन्नु भए पनि उहाँको वास्तविक परीक्षा बल्ल शुरू भएको छ। पौडेल अघिल्ला पटकहरूमा अर्थमन्त्री बन्दा मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा थियो। समस्या नभएको अर्थतन्त्र हाँक्दा कुनै पनि व्यक्तिको पहिचान गर्न मुस्किल हुन्छ, तर अहिलेको परिस्थिति भिन्न छ। यही कारण पौडेलको वास्तविक परीक्षा शुरू भएको मानिएको हो। समस्याको चाङमा पौडेलको परीक्षा कारोबारको मुख्य समाचारको शीर्षक हो यो। यता नयाँ पत्रिकाले 22 सदस्यीय मन्त्री परिषद गठन, दलित मुस्लिमको प्रतिनिधित्व शून्य शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ भने धारा 76(2) को प्रधानमन्त्री नियुक्ति विरूद्ध दुई रिट दर्ता, 6 साउनमा सुनवाई उपशीर्षकमा समाचार बनाएको छ। प्रधानमन्त्रीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएका छन्। उस्तै मागसहित दर्ता भएका रिटहरूको पेशी 6 साउनका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। अधिवक्ता दीपक अधिकारी समेत 3 जना र कीर्तिनाथ शर्मा पौडेल समेत 4 जनाले हिजो प्रधानमन्त्री नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका हुन्। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार लगायतलाई प्रतिवादी बनाइएको छ। यसअघि उपधारा 2 बमोजिम पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहिसकेको अवस्थामा अब उपधारा 3 बमोजिम सरकार गठन हुनुपर्ने दावी रिट निवेदकहरूको छ। राष्ट्रपति संविधानको संरक्षक हो, रक्षक हो, त्यसकारण संविधान अनुसार राष्ट्रपति चल्नुपर्छ। वैधता गुमाइसकेको धारा प्रयोग गरी सरकार गठनको आह्वान भएकाले यो संविधानमाथिको हस्तक्षेप हो। धारा 76(2) को प्रधानमन्त्री नियुक्ति विरूद्ध दुई रिट दर्ता, 6 साउनमा सुनवाई नयाँ पत्रिकाले अग्रपृष्ठमा उपशीर्षक दिँदै खबर प्रकाशित गरेको छ। यसै गरी संसदमा उठ्यो समावेशीको मुद्दा अर्को उपशीर्षक रहेको छ। सांसदहरूले नवगठित मन्त्री परिषद समावेशी नभएको गुनासो गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले मन्त्री परिषदमा महिला, दलित, मुस्लिमको सहभागितामा प्रश्न उठाएका हुन्। रासोपा सांसद सोभिता गौतमले नवगठित सरकारको समावेशीलाई हेर्ने दृष्टिकोण के हो भनेर प्रश्न गर्नुभयो। माओवादीकी विमला सुवेदीले समावेशीको सवालमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। त्यस्तै रासोपाकै सांसद डाक्टर तोसीमा कार्कीले दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा 2 जना मात्र महिला मन्त्री हुनु विडम्बना भएको बताउनुभयो। संसदमा उठ्यो समावेशीको मुद्दा नयाँ पत्रिकाको समाचारको उपशीर्षक हो यो। 22 सदस्यीय मन्त्री परिषद गठन, दलित मुस्लिमको प्रतिनिधित्व शून्य मुख्य शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। समाचार रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सुदूरपश्चिममा आजदेखि बजेट शून्यता शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति 12 बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। हिजो राति 12 बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बन्नुभएका एमालेका सुरेन्द्र बहादुर पालले असार 1 गते 31.62 करोड़ 98,28,000 को बजेट पेश गर्नुभएको थियो, तर उक्त बजेटमा असारमा शान्तसम्म छलफल नै हुन सकेन। असार एक गते आएको बजेटमा असारको 20 गतेसम्म छलफल समेत भएन। सत्ता गठबन्धन फेरिएसँगै असार 20 गते नेकपा एमाले मुख्यमन्त्री दीर्घबहादुर सुडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नु भएको छ। एमाले समर्थन फिर्ता लिएपछि आफैले ल्याएको बजेट पास नहुने भएको हो। अहिले एमाले बजेट पास हुन नदिने पक्षमा छ। सुदूरपश्चिममा जेठको 28 गते मात्रै मन्त्रीमण्डल विस्तार भएको थियो। असार 28 गते आर्थिक मामिला मन्त्री बन्नुभएका एमालेका सुरेन्द्र बहादुर पालले त्यसको तीन दिनपछि बजेट प्रस्तुत गर्नुभएको थियो। उहाँले बजेट आफूले पढे पनि बनाउन नपाएको प्रतिक्रिया दिनुभएको थियो। संघमा रातारात सत्ता गठबन्धन फेरिएला भन्ने भ्यू नपाएपछि तत्कालीन गठबन्धन एमाले माओवादी समाजवादी र नागरिक उन्मुक्ति पार्टीले असारको मध्यसम्म पनि बजेटमाथि छलफल गर्न उचित ठानेनन्। बजेटप्रति कांग्रेसको विरोध भइरहेकाले तत्कालीन गठबन्धनले असारको अन्तिम दुई तीन दिनमा बजेटमाथि छलफल गराउने र पास गर्ने सोच बनाएको थियो। सत्ता गठबन्धनमा यस्तो फेरबदल होला भन्ने कल्पना समेत थिएन। कांग्रेसको विरोध आइरहेकाले धेरै दिन सदनमा लफडा गर्नुभन्दा असारको अन्त्यमा छलफल गरेर पास गर्ने सोच थियो। तर रातारात सत्ता गठबन्धन फेरियो। नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउनुभएका मन्त्री अक्कल बहादुर रावलले भन्नुभयो, सुदूरपश्चिममा आजदेखि बजेट शून्यता। अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। यस वर्ष 2 खर्ब पुगेन पूँजीगत बजेट खर्च शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार संसदमा विश्वासको मत माग्ने क्रममा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभयो। सरकारले राम्रो काम गरेका कारण अर्थतन्त्र चलायमान हुन थालेको र जोखिमको ढिलमा पुगेको अर्थतन्त्रलाई त्यहाँबाट फर्काएको उहाँको दावी थियो। चालू आर्थिक वर्षका तथ्याङ्कहरूले भने दाहालले भनेको जस्तो सरकारले काम गरेको देखाउँदैन। सरकारी वित्तीय विवरणले न आमदानी गर्न सकेको देखाएको छ न त खर्च नै। सरकारले काम गरे नगरेको सबैभन्दा ठूलो सूचक पूँजीगत बजेट खर्च हो। यो वर्ष सरकार यसैमा असफल भएको छ। चालू आर्थिक वर्षमा सरकारले पूँजीगत बजेटमा 3 खर्ब 2 अर्ब रूपियाँ विनियोजन गरेको थियो। कुल 17 खर्ब 51 अर्ब रूपियाँको बजेट मध्ये पूँजीगत शीर्षकमा 20% तल विनियोजन गरिएको थियो। त्यसमा पनि खर्च 63.47% मात्र भएको छ। निवर्तमान प्रधानमन्त्री दाहालले जे भन्नुभए पनि यो तथ्याङ्क हेर्दा सरकारले काम गरेको भन्न सुहाउँदैन। यस वर्ष 2 खर्ब पुगेन पूँजीगत बजेट खर्च कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। 2080-81 लक्ष्यको 75.56% राजस्व उठ्यो, बजेट खर्च 80.75% शीर्षक दिँदै नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। आर्थिक वर्ष 2080-81 पनि सरकार लक्ष्य अनुसार खर्च गर्न असफल भएको छ। कुल 17 खर्ब 51 अर्ब 31 करोड़को बजेट ल्याएको सरकारले 80.45% मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता नारायण सापकोटाका अनुसार हिजो साँझसम्म 14 खर्ब 9 अर्ब खर्च भएको छ। आइतबार मात्रै 11 अर्ब 34 करोड़ रूपियाँ खर्च भएको छ। 2080-81 लक्ष्यको 75.56% राजस्व उठ्यो, बजेट खर्च 80.75% नयाँ पत्रिकाको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। यो वर्ष विदेशी नै युवा 7.5 लाख नजिक शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। गत आर्थिक वर्षको तथ्याङ्क सहित विगत 3 वर्षमा 21,41,000 युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन्। 3 वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक 7,13,000 नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ। यो संख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो। विदेश जान श्रम स्वीकृति लिएका मध्ये 64% नयाँ कामदार हुने गरेका छन् भने 36% विदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या भएको छ। यो वर्ष विदेशी नै युवा 7.5 लाख नजिक कारोबारको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न 28 महिनाको किस्ता सुविधा शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रिमियम महसुल बक्यौता तिर्न किस्ता सुविधा दिने भएको छ। उद्योगीहरूले बिना प्रमाण बक्यौता नतिर्ने र आफै लाइन काट्ने चेतावनी दिइरहेका बेला प्राधिकरणले 28 महिनाको किस्ता सुविधा दिने निर्णय गरेको हो। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न 28 महिनाको किस्ता सुविधा नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचारको शीर्षक हो। यो युएमा 54 नेपाली बन्धक उद्धारको गुहार शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। वैदेशिक रोजगारीमा युए पुगेका 54 जना नेपाली कामदार एक महिना भन्दा बढ़ी समयदेखि बन्धकमा परेका छन्। रोजगारीका लागि युएको टोर्नाडो ग्रुपमा गार्डेनरको रूपमा श्रम सम्झौतापछि सबै कामदार काठमाण्डुको पुरानो बानेश्वर स्थित ओसो रिक्रुटिङ एजेन्सी प्राली म्यान पावर मार्फत त्यहाँ पुगेका हुन्। तर उक्त म्यान पावरको श्रम सम्झौता अनुसार काम केही नभएको बन्धक पीड़ित महोत्तरीका मिठु पासमानले बताउनुभयो। युएमा 54 नेपाली बन्धक उद्धारको गुहार नागरिकको अग्रपृष्ठको समाचार हो। अब पत्र पत्रिकाले छापेका सम्पादकीय पहिरो रोक्न योजना शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। मनसुनी वर्षा शुरू भएसँगै पहाड़ी क्षेत्रमा वर्षेनी पहिरोको जोखिम हुने गरेको छ। भिरालो जमीनमा घर हुनेहरू लगातार र ठूलो पानी परेपछि रातभर सुत्न सक्ने स्थिति छैन। कति बेला माथिबाट पहिरो खस्ने हो वा तलबाट पहिरोले तान्ने हो भन्ने चिन्तामा रहनेमा मुलुकको कुल जनसंख्याको 30% भन्दा बढ़ी देखिएको छ। पहिरोकै कारण खोला नालामा एक बाढ़ी आएर तटीय क्षेत्रमा पुर्याउने क्षति समेत उत्तिकै छ। विक्रम सम्बत 2078 सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढ़ी र जुरे क्षेत्रको पहिरोले गरेको क्षति अकल्पनीय थियो। यस्तै खालका अन्य घटना पनि मुलुकमा हुँदै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 10 वर्ष यता मुलुकभर करिब 3000 पहिरो गएका छन् र ती पहिरोमा परेर 1300 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। यसै गरी सोही अवधिमा भएका 1500 भन्दा बढ़ी बाढ़ीका घटनामा परेर करिब 800 जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ। पहिरो रोक्न योजना शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। सिमलताल दुर्घटनाले देखाएको उद्धार संयन्त्रको ऐना शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। ओली सरकारसँगका अपेक्षा शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। ओलीलाई अर्को अवसर शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। पौडेललाई शुभकामना शीर्षकमा कारोबारको सम्पादकीय प्रकाशित छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।